আমাদে মুস্তাফা হুই রোশন জমানা হো গয়া জিসকে হুজুর হো গয়ে উসকা জমানা হো গয়া
আলহামদুলিল্লাহ রাব্বিল আলামিন والصلاه والسلام على سيد الانبياء والمرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله نبي اكرم نور مجسم صلى الله تعالى عليه وآله وسلم نے ارشاد فرمایا کہ تم جہاں بھی ہو مجھ پہ درود پاک پڑھو کہ بے شک تمہارا درود مجھ تک پہنچتا ہے۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم صلاۃ وسلام علیک یا سید یا رسول اللہ۔ اللہ تعالی نے قرآن مجید فرقان حمید میں جہاں پر نبی اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم کی عظمت و شان کو بیان فرمایا ہے وہاں پر ارشاد فرمایا ہے یا ایہا النبی انا ارسلناک شاہدا ومبشرا ونذیرا وداعیا الی اللہ باذنہ وسراجا منیرا۔ آپ کو سراج منیر کہا ہے قرآن نے، اللہ کریم نے آپ کی جب شان بیان فرمائی ہے تو آپ کو روشن کر دینے والا چراغ جو ہے یہ کہا ہے۔ سبحان اللہ، اعلی حضرت امام اہل سنت نے کیا خوب کہا ہے، فرماتے ہیں شمع دل مشکات تن سینہ زجاجہ نور کا،
شمع دل مشکات تن سینہ زجاجہ نور کا، تیری صورت کے لیے آیا ہے سورا نور کا، تیری صورت
اللہ۔ اسی میں ایک اور بھی ہے، کاف گے سوہا دہن یا ابرو آنکھیں عین صاد ہو جائے،
کاف گے سوہا دہن یا ابرو آنکھیں عین صاد، کاف گے سوہا دہن یا ابرو آنکھیں نور کا،
سبحان اللہ۔ اور نبی کریم صلی اللہ علیہ وسلم کی ایک اور خاصیت، آپ کی ایک اور شان قرآن مجید فرقان حمید نے ارشاد فرمائی ہے، فرمایا یعلمہم الکتاب والحکمۃ ویزکیہم۔ نبی کریم صلی اللہ علیہ وسلم کی شان یہ ہے کہ یہ پاک کرتے ہیں، یہ ستھرا کرتے ہیں۔ آپ کے اسماء مبارکہ میں ایک نام مزکی بھی ہے، زکا یزکی تزکیہ سے مزکی، اس میں فاعل کا صیغہ ہے، معنی بنتا ہے پاک کرنے والا۔ تو نبی کریم صلی اللہ علیہ وسلم کی مبارک ذات، آپ پاک کرنے والے ہیں، آپ انسان کے اخلاق کو، اس کے خیالات کو، اس کے اخلاق کو، اس کے کردار کو، بلکہ اس کے ظاہر اور اس کے باطن کو بھی کیا ہیں، پاک کرنے والے ہیں، کردار کو بھی پاک کرنے والے ہیں۔ اور آپ نے تعلیمات ایسی عطا فرمائی ہیں اور آپ نے انداز بھی ایسے عطا فرمائے ہیں کہ جو ان کو اپناتا جائے گا وہ اتنا ہی پیوریفائی ہوتا جائے گا، وہ اتنا ہی خالص ہوتا جائے گا، اتنا ہی پاکیزگی کے قریب جو ہے یہ بڑھتا چلا جائے گا۔ آج ہم نبی کریم صلی اللہ علیہ وسلم کی مبارک ذات اور کردار کی پاکیزگی، اس پر انشاءاللہ الکریم اپنے پروگرام میں قبلہ نگران شورا حضرت مولانا حاجی محمد عمران اتاری دامت برکاتہ القدسیہ سے گفتگو کریں گے۔ کردار کی پاکیزگی نبی کریم صلی اللہ علیہ وسلم کی تعلیمات میں کس طرح ملتی ہے؟ نہ صرف کردار کی پاکیزگی ہے بلکہ اخلاق کی پاکیزگی بھی ہے۔ نبی کریم صلی اللہ علیہ وسلم نے انسان کو جو ظاہری نجاستیں ہیں ان سے بھی بچنے کا حکم دیا ہے، اور اس کے ساتھ ساتھ اپنے اخلاق کو بھی ان چیزوں سے بچائے کہ جن کے ذریعے سے اس کا اخلاق اور اس کا کردار یہ پاکیزگی سے ہٹ کر یہ گندگی اور بے حیائی کی طرف بڑھتا چلا جائے. تو یہ نبی کریم صلی اللہ علیہ وسلم کی تعلیمات میں ہمیں بڑے واضح انداز میں ملتا ہے. تو ظاہر بھی پاکیزہ ہو، باطن بھی پاکیزہ ہو. اللہ تبارک و تعالی پاک نبی صلی اللہ تعالی علیہ وآلہ وسلم، طاہر نبی صلی اللہ علیہ وسلم، متطہر نبی، پاک کرنے والے نبی صلی اللہ علیہ وسلم کے صدقے میں اللہ تعالی ہمارے اخلاق کو، ہمارے کردار کو، ہماری زندگی کو اللہ کریم پاکیزہ، خوبصورت اور ستھرا بنائے، اور ہر طرح کی بےہودگیوں سے اللہ تعالی ہم سب کو بچنے کی توفیق عطا فرمائے. نگران شورا الحمدللہ ہمارے ساتھ موجود ہیں. کردار کی پاکیزگی اور نبی کریم صلی اللہ علیہ وسلم، موضوع کو کیسے دیکھتے ہیں؟
الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین. کردار کی اگر ہم اہمیت کو سمجھنا چاہتے ہیں اور اس میں سیرت پاک، سیرت رسول صلی اللہ تعالیٰ علیہ وسلم سے اگر ہم رہنمائی لیتے ہیں، اس کو سیرت ہی کے اس واقعے سے سمجھا جا سکتا ہے کہ رسول کریم رعوف رحیم صلی اللہ علیہ وآلہ وسلم نے اپنی حیات مبارک کے 40ویں سال اعلان نبوت فرمایا.
جی
نبوت تو آپ کو، تو آپ تو خود فرماتے ہیں کہ میں اس وقت بھی نبی تھا جب آدم پانی اور مٹی کے درمیان میں تھے. اعلان نبوت آپ نے اپنی عمر مبارک کے 40ویں سال فرمایا. تو جب آپ نے اعلان نبوت فرمایا اور جب مکے والوں کو آپ نے جمع کیا، کوہ صفا پر جمع کیا تھا شاید، تو اس وقت رسول پاک صلی اللہ علیہ وسلم نے جو ان سے سوال کیا کہ اگر میں کہوں کہ اس وقت ایک لشکر ہے جو تم پر حملہ کرنے والا ہے، کیا تم میری بات کا یقین کرو گے؟ تو جو انہوں نے جواب میں کہا وہ یہ تھا کہ اگرچہ ہمیں پہاڑ کے پیچھے کوئی نظر تو نہیں آتا، لیکن آپ کہیں گے تو ہم مان لیں گے کہ ہم نے آپ کو امین و صادق پایا ہے. سیرت دیکھنے والوں نے یہ بات بھی بیان کی کہ آقا صلی اللہ علیہ وسلم نے اپنے اعلان نبوت سے پہلے ان کے آگے اپنا اس 40 سال کا کردار رکھا. یہ کردار کی اہمیت ہے کہ جن کے معاشرے میں کوئی تہذیب نہ تھی، اس میں کردار کو اس طرح پیش کرنا اپنا کہ حجرِ اسود کے نصب کا موقع ہو یا کوئی اور معاملات ہو، اس میں رسول پاک صلی اللہ علیہ وسلم کا امین اور صادق ہونا، آپ کا درست فیصلہ کرنا، آپ کے پاس لوگوں کا امانتیں رکھوانا،
یعنی اور امانتیں آپ کے پاس رکھوانا،
اور ہجرت کے وقت بھی ان امانتوں، مطلب پتہ یہ معلوم ہے کہ یہی میری جان کے دشمن ہیں اور ان کی امانتوں کی واپسی کا پورے کے پورا اہتمام فرمانا، اور حضرت مولا مشکل کشا علی المرتضی کرم اللہ تعالی وجہ الکریم کی یہ ذمہ داری، ان کو یہ ذمہ داری دینا کہ ان کی امانتیں واپس کر کے اور آپ میرے پاس آئیے گا. تو یہ تمام تر چیزیں، پھر وہ ہم نے پچھلے دنوں ایک بیان کیا وعدے کے تعلق سے، تو وعدہ پورا کرنے کے تعلق سے نبی پاک صلی اللہ علیہ وسلم کے تشریف لے جا رہے ہیں، گلے کے اندر اپنے دستے مبارک کو داخل کرتے ہیں، اندر سے گیلا ہوتا ہے، اور پھر آپ فرماتے ہیں کہ پھر اس کو اوپر کیوں نہ رکھا. تو ان تمام تر واقعات، حکایات اور روایات کا اگر ہم جائزہ لیتے ہیں، اور خود رسول پاک صلی اللہ علیہ وسلم نے جو اپنی سیرت کو پیش کیا اس حوالے سے، اور جس میں امت رہنمائی لے تو اس کے لیے شب و روز روشن ہے، تو اس میں کردار کی ایک اہمیت کا پتہ چلتا ہے. نبی پاک صلی اللہ تعالی علیہ وسلم کے کردار کی اہمیت کو سمجھتے ہوئے اگر ہم آپ کی تعلیمات کو بھی سمجھتے ہیں، تو نبی پاک صلی اللہ علیہ وسلم کے قریب سے کہ صحابہ کرام کا گزرنا اور آپ کا اپنی زوجہ کے ساتھ، ام المومنین کے ساتھ تشریف فرما ہونا، اور ان کا دیکھ کر چلے جانا، اور رسول کریم صلی اللہ علیہ وسلم کو ان کو بلانا، اور بلا کر یہ وضاحت فرمانا कि ये मेरी जोजा है, यानी कि मैं अपनी बीवी के साथ, अपनी जोजा के साथ बैठा हुआ हूँ। तो ये जो कुछ है
जी,
यानी एक तरफ नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का ये फरमाना इत्तकु मवादी अल-तोहमा, तोहमत की जगहों से दूर रहो, तोहमत से डरो, यानी उन कामों से बचो। अच्छा, एक रिवायत ये भी है कि उन कामों से बचो जो मतलब के जिस पर तुम पर उंगलियां उठें, बल्कि यहाँ तक भी एक रिवायत में आता है कि उन बातों से बचो जो कानों को बुरी लगे। ये तकरीबन ये तीनों रिवायत को एक एक जगह पर वो आला हज़रत रहमतुल्लाह ताला अलैह ने फतावा रज़विया शरीफ में भी नकल किया, और वहाँ पर आपने भी किरदार को बड़ा फोकस किया है मेरे आला हज़रत रहमतुल्लाह ताला अलैह ने। बहुत पहले इस फतवे को पढ़ा था और फिर हमने मुबल्लिगीन में इन रिवायतों को, इन फतवे को आम भी किया था कि किरदार को बचाना कितना
जरूरी है,
इम्पोर्टेंट होता है। तो लोगों के आगे अपने किरदार को दुरुस्त पेश करना, लोग कंफ्यूज हो जाते हैं अगर वो आपके किरदार से मुतमईन नहीं है। मैंने बहुत पहले एक वाकया पढ़ा था, एक शख्स, मतलब ये वाकया यूं था कि मजहबी लोगों की कॉन्फ्रेंस हो रही थी, अब उसमें दाढ़ी टोपी इमामे वाले लोग, कुर्ते जुब्बे वाले लोग मौजूद थे। स्टेज पर मेहमान होते हैं जिनको स्पीचेस करनी होती हैं, बारी बारी लोग आते हैं। इसमें अब जिसकी बारी आई तो उसके सर पर टोपी तो थी मगर चेहरे पर दाढ़ी का बाल तक ना था। तो अब उसने भी स्पीच तो रिलीजियस देनी थी, मजहबी बात करनी थी। तो जैसे ही डाइस पर वो शख्स आता है तो लोग उसको देखकर देखते रह गए कि ये शेव्ड आदमी है, ये हमको दीन की बात बताएगा वगैरह वगैरह। अंदर अंदर और आपस में थोड़ी सी भिन भिनाट सी
शुरू हो गई।
तो वो शख्स भाप गया कि है क्या मसला। उसने माइक पर आकर कहा कि मैं समझ रहा हूँ कि आप मुझे देखकर क्या सोच रहे होंगे। बात दरअसल ये है कि कुदरती तौर पर मेरे चेहरे पर दाढ़ी का बाल आता ही नहीं। ऐसा उसका ये कहना, तो वो जो तशवीश थी चेहरों पर, हैरान चेहरे वाले ये चेहरों पर, वो एक हल्की सी मुस्कुराहट आ गई, कहाँ जब ठीक है। तो वो क्या क्लेरिफिकेशन हो गई करेक्टर की कि मैं शेव्ड आदमी नहीं हूँ, मैं दाढ़ी मुंडता नहीं हूँ, मैं मतलब नेचुरली मेरे चेहरे पर दाढ़ी
नहीं
आ रही है।
नहीं।
तो ये किरदार की दुरुस्ती जो ना, ये नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की जो तालीमा से हमें मिलता है कि ये बहुत जरूरी है। और आका सल्लल्लाहु ताला अलैहि वसल्लम ने खुद अपनी सीरत से ये बात बताई। देखे ना, किरदार की जहाँ तक बात है तो सरकार सल्लल्लाहु ताला अलैहि वसल्लम से जो उम्मुल मोमिनीन खदीजतुल कुबरा रज़ियल्लाहु ताला अन्हा जो मुतासिर हुई, और जो आपका माल तिजारत लेकर आप तशरीफ ले गए, और आपके साथ जो रफीक थे, आपके साथी थे, वो हजरत खदीजतुल कुबरा रज़ियल्लाहु ताला अन्हा के भेजे हुए थे। उन्होंने जब वापस आकर सरकार सल्लल्लाहु अलैहि वसल्लम का किरदार ही बयान किया, कि वो किरदार था, खुद जो आपके साथी थे उनके साथ आपका रवैया और माल बेचते वक्त आपका अंदाज मुबारक, और जो एक जुमला सफर में तो बड़ी करीब से बंदे को देखना। अच्छा, उस वक्त वो खुद जो शख्स थे जो साथ गए, जिनका साथ जाना हुआ था, वो मोहम्मद बिन अब्दुल्ला के साथ गए थे सल्लल्लाहु अलैहि वसल्लम व रज़ियल्लाहु ताला अन्हु, ठीक है। और वो किरदार, यानी एक तो आप रसूल तो थे मगर आपने ऐलान नबुवत नहीं फरमाया था। ऐलान नबुवत तो फिर 25 साल की उम्र में तो आपकी शादी मुबारक हुई, और आपने ऐलान नबुवत शादी के 15 साल के बाद का मोबेश आपने ऐलान नबुवत फरमाया। वो जो एक किरदार मुबारक जो था
जी,
उसको देखकर, और वो हजरत खदीजतुल कुबरा रज़ियल्लाहु ताला अन्हा भी, अच्छा खुद सिद्दीक अकबर रज़ियल्लाहु ताला अन्हु के ताल्लुक से मैंने चंद किताबों में जो इनकी सीरत पढ़ी उनमें ये भी मैंने पढ़ा है कि आपने भी काफी सफर किए थे सरकार दो जहां सल्लल्लाहु अलैहि वसल्लम के साथ, तिजारत के तौर पर भी।
नहीं,
यहाँ तक किताबों में लिखा है कि सैयदना सिद्दीक अकबर रज़ियल्लाहु ताला अन्हु ने इतना करीब से जान लिया था कि अब सिर्फ इंतजार ही यही था कि मेरे आका ऐलान का फरमान।
अल्लाह अकबर।
तो सबसे पहले आप ही मर्दों में ईमान लाने वाले थे।
सुभान
अल्लाह। खदीजा रज़ियल्लाहु ताला अन्हा घर में है, जोजा है, बीवी है, اور سب سے پہلے عورتوں میں ایمان لانے والی تھی. غلاموں میں حضرت زید رضی اللہ تعالیٰ عنہ آپ کے قریب ہیں, سب سے پہلے غلاموں میں ایمان لانے والے یہ تھے. گھر میں پرورش پانے والے بچوں میں سب سے پہلے حضرت مولا علی رضی اللہ تعالیٰ عنہ ہیں, سب سے پہلے ایمان لانے والے. بچوں میں, غلاموں میں, عورتوں میں, مردوں میں, یہ تقسیم ہمارے علماء نے کی ہے. اور چاروں کا تعلق میرے آقا صلی اللہ علیہ وسلم سے انتہائی قرب کا تھا.
سبحان اللہ.
ٹھیک,
ایسا ہی
انتہائی قرب کا تھا. اچھا, اب سرکار صلی اللہ علیہ وسلم کے کردار مبارک جیسے ہمیں رہنمائی لینی ہے. اگر آپ حضرت ام المومنین خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہا کی روایتیں پڑھتے ہیں, جن کے بیان ہیں, وہ کردار کو واضح کرتی ہیں رسول پاک صلی اللہ علیہ وسلم کے. ایک زوجہ اپنے شوہر کے کردار کو کیسے بیان کر رہی ہے. اچھا, حضرت ام المومنین سیدتن عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہا سے جو روایتیں میں ملتی ہیں, یہ نبی پاک صلی اللہ علیہ وسلم کے کردار کو بیان کرتی ہیں. اس کے ساتھ ساتھ حضرت خاتون جنت بی بی فاطمہ رضی اللہ تعالیٰ عنہا کی جو باتیں ہمیں پڑھتے ہیں سرکار صلی اللہ علیہ وسلم کی ذات پاک سے تعلق سے کردار کا واضح کرتے ہیں, تو پتہ چلتا ہے کہ پیارے آقا صلی اللہ علیہ وسلم نے گھر میں, گھر کے باہر, تجارت میں, بازار میں, اور صحابہ کرام کے درمیان, جو بھی سرکار صلی اللہ علیہ وسلم کی زندگی کے جتنے ہم پہلو دیکھتے ہیں, آپ صلی اللہ علیہ وسلم اپنے کردار کو اس قدر, مطلب کہ آپ نے ایک ماڈل کے طور پر بیان کیا کہ ہر جگہ پر آپ کو اس کی اس سے رہنمائی لینا آپ کے لیے مشکل نہیں ہوگا. میں ایک ملک میں میرا بیان تھا, وہاں پر عجیب معاملہ یہ تھا کہ اجنبی مرد اجنبی عورت کو مرید نہیں بناتے وقت وہ ہاتھ میں ہاتھ دے کر بیت, اور عورتیں آ کر بطور پیر صاحب ان کا ہاتھ چوما کرتی تھی, اجنبی عورتیں. تو میرے ساتھ بات میں رسول پاک صلی اللہ علیہ وسلم کی سیرت کو جو ہم نے پڑھا, اور خود ام المومنین سیدتن عائشہ صدیقہ رضی اللہ تعالی عنہا نے جو بیان کیا, وہ تو یہ ہے کہ رسول پاک صلی اللہ علیہ وسلم کے دست مبارک نے کبھی کسی اجنبی عورت کے ہاتھ کو چھوا تک نہیں ہے, بلکہ بیعت لیتے وقت بھی کبھی اجنبی عورت کے ہاتھ میں ہاتھ دینا اور اس طرح میرے آقا صلی اللہ علیہ وسلم نے نہیں کیا. میں اجنبی کی قید اس لیے لگا رہا ہوں کہ ہو سکتا ہے کہ پیر باپ ہو اور مریدنی بیٹی ہو, پیر شوہر ہو اور مریدنی بیوی ہو, پیر بھائی ہو اور مریدنی بہن ہو. تو یہاں مطلب کہ اس لیے اجنبی کی قید, یعنی غیر محرم کی قید لگانا یہاں پر ضروری ہے. وہاں پھر یہ طرح کانسیپٹ نہیں تھا. تو میں نے جب یہ اعلیٰ حضرت امام علیہ سنت کی تعلیمات, پھر حدیثیں, اور پھر امیر سنت کتاب پڑھتے کے بارے میں سوال جواب میں آپ نے باقاعدہ پیر اور مریدنی کا باقاعدہ ایک موضوع الگ لیا ہے سوالن جواباً, وہ جب میں نے وہاں بیان کیا تو مجھے خود وہاں کے لوگوں نے کہا کہ ہمارے لیے یہ موضوع نیا ہے, ہمارے یہاں پہلے یہ موضوع بیان ہوا نہیں ہے. تو اب یہ سب کردار کی درستی کے لیے یہ سب چیزیں بہت ضروری ہیں, کردار کی پاکیزگی کے لیے. تو یہ سب سے پہلے یہ ہے کہ ہم اپنے اس کو سمجھیں کہ کردار کی اہمیت کیا ہے, کہ اس کردار کی اہمیت کے لیے میں نے وہ پہلے اعلان نبوت سے لیا اور پھر نبی پاک صلی اللہ علیہ وسلم کی سیرت کو بیان کیا.
درست فرمایا. نبی کریم صلی اللہ علیہ وسلم کی تعلیمات میں اگر دیکھا جائے تو آپ نے انسان کو ہر اس چیز سے روکا ہے کہ جو انسان کی اخلاقیات کو خراب کرنے والی ہے, اس کے خیالات کو خراب کرنے والی ہے, اس کی قلبی کیفیات کو خراب کرنے والی ہے, اس کو آپ کیسے دیکھتے ہیں؟
دیکھیں, رسول پاک صلی اللہ تعالیٰ علیہ وسلم کی بڑی خوبصورت اور بڑی ہی ایمان افروز اور بڑی ہی مطلب کہ ایک راستہ بتانے والی اور واضح کرنے والی ایک حدیث ہے, جس میں حیا نہیں اس کا جو جی چاہے کرے, اور حیا ایمان کا جز ہے. الحیا و شعبۃ من الایمان. اب یہ حیا جو ہے نا, یہ کردار کو درست کرتی ہے. یعنی حیا ان کاموں سے بچنا جو اللہ پاک کے نزدیک بھی اچھا نہ ہو, اور لوگوں میں بھی اس پر مطلب باتیں ہوتی ہوں, اور لوگوں میں وہ مایوب سمجھا جاتا ہو. یہ حیا کی ایک میں نے جنرل آپ کو ڈیفینیشن بیان کی ہے, اس کی باضابطہ ایک ورڈنگ کے ساتھ جو اس کی تعریف ہے وہ باحیا نوجوان رسالے میں امیر السنت
نے عیب لگائے جانے کے ڈر سے
جھیمپنا, کہ مجھ پر عیب نہ لگ جائے, یہ حیا ہے. تو اب یہ کہ الحیا شعبۃ من الایمان, یعنی ایمان کے اتنے اجزاء ہیں, ان میں سے ایک جز
جی.
اچھا, اس میں جو رسول پاک صلی اللہ علیہ وسلم نے بیان کیا کہ ایمان کے اتنے اتنے جز ہیں, उसमें हया शामिल है,
ऐसा ही
ठीक है, मगर हया की खसूसियत यह थी
जी,
इसे अलग से भी बयान किया गया, अल हया शोबतु मिनल ईमान, हया ईमान का शोबा है। मैं आप दोनों को अर्ज करूँ कि दावत है और फिर खास करके यार आप तो जरूर ही आइएगा, तो दोनों को दावत देने में भी ये तो शामिल थे
ही,
लेकिन जब अलग से कहना उसकी अपनी इम्पोर्टेंस को भी एक जाहिर करता है, तो हया की इम्पोर्टेंस ये है और हया और ईमान ये मतलब ये एक दूसरे के साथ लाजिम है। तो अब ये जो चीजें थी कि रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने इन चीजों से मना फरमाया रोका, जैसे मिसाल के तौर पर अजनबी मर्द और अजनबी औरत दोनों तन्हा ना हो, ये हदीस मौजूद है
जी,
इनमें तीसरा शैतान होता है। मैंने इस हदीस पाक को पढ़ा, फिर इसकी जब मैंने शुरुआत इसकी एक्सप्लेनेशन की तरफ में गया तो ये बात बड़ी वाजे हुई और एक्सप्लेनेशन में ये बात बड़ी खूबसूरत लिखी गई है कि तुम्हें अपनी औलाद पर भरोसा है, आपको अपने बेटे पर भरोसा, आपको अपनी बेटी पर भी भरोसा है, ठीक है, आपको अपनी औलाद पर एतमाद है कि मेरा बेटा भी सही है मेरी बेटी भी सही है, अगर ये कहीं अजनबी मर्द और औरत है यार मेरा बेटे में कोई प्रॉब्लम मेरी बेटी में कोई प्रॉब्लम नहीं, ये उमूमन तबसरे हो जाते हैं। मगर मेरा सवाल ये, क्या शैतान पर किसी को भरोसा है? डेफिनेटली मना करेंगे, मक्कार है, हमारा दुश्मन है, कुरान खुद उसे हमारा दुश्मन फरमा रहा, बड़ा सबसे बड़ा दुश्मन हमारा शैतान है। अब रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की अगर हम हदीस पाक पर गौर करते हैं तो आपने अजनबी मर्द और औरत को एक साथ बैठने से मना फरमाया और ये फरमाया कि इनमें तीसरा शैतान होता है जो इन दोनों के दरमियान हिजान पैदा करवाता है, इन दोनों के दरमियान एक ख्यालात पैदा करवाएगा और वो ख्यालात वो होंगे और वो जज्बात वो होंगे जो इन्हें एक दूसरे के साथ गुनाह की तरफ उभारेंगे। तो अब शैतान पर तो किसी को भरोसा नहीं होगा, डेफिनेटली जो शैतान पर भरोसा करे तो मर गया। तो अब अपनी इसीलिए किसी भी अजनबी मर्द और अजनबी और गैर महरम मर्द और औरत को तन्हाई इख्तियार नहीं करनी चाहिए, इसमें उन पर उंगली उठने का अंदेशा है, फिर वो फिर खलबत सैया के भी इतने मसाइल शुरू हो जाते हैं वगैरह वगैरह। तो इसमें रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने हमें इन तो चीजों से ही मना कर दिया। देखिए कुरान करीम को अगर हम देखें, बदकारी हराम, ठीक है, बदकारी हराम, मगर कुरान की और इस्लाम की खूबी देखें कि फरमाया ला तकरबु जिना, बदकारी के करीब मत जाओ, बदकारी में पड़ना तो दूर की बात है, उन कामों से, उन बातों से, उन अफाल से, उन तहरीरात से, उन मनाजिर से, उस सोहबत से खुद को बचाना भी जरूरी है कि जो तुम्हें बदकारी के करीब लेके जाए। ला तकरबु जिना, बदकारी के करीब मत जाओ। कुरान करीम की अगर हम सूरे मोमिनून की आयत करीमा पर गौर करते हैं तो उसमें भी बहुत खूबसूरत तरीके से हमें बताया गया है कि वल्लज़ीन हुम अनिल लगवी मुरीदून, और वो जो बेहुदा बातों की तरफ इल्तिफात नहीं करते, आला हज़रत के तर्जुमे की भी क्या शान है, इल्तिफात नहीं करते ना, यानी बेहुदा काम की तरफ पढ़ना तो दूर की बात है, बेहुदा काम की तरफ देखते तक नहीं है, तवज्जो ही नहीं करते। तो ये जो कुरान और हदीस में और सीरत में जो हमारे लिए किरदार को दुरुस्त करने की बातें हुई हैं, फिर यही सूरह मोमिनून में अगर हम पढ़ेंगे तो आगे काफी इसमें है कि किस तरह बदकारी से बचने के ताल्लुक से और क्या जायज है क्या नाजायज है क्या हराम है क्या हलाल है, इन तमाम के अहकाम वहाँ मौजूद हैं। और इन तमाम तर चीजों पर जैसे नमाज, ज़कात और अपनी हया और अपनी गुनाहों से बचना और नेकी की तरफ आना, अमानत और वादा, ये सारी बातें सूरह मोमिनून की शुरू के आयतों में आती हैं। और इन तमाम बातों पर जब कुरान, अच्छा नमाज में खुशू और खुजू का पाना और नमाज की हिफाजत करना, इन दोनों को अलग अलग बयान किया गया। ये सूरह मोमिनून की मैं बात कर रहा हूँ, शुरू की जो 11 आयत हैं उन्हें बयान करने के बाद फिर जो फरमाया गया कि ये वो लोग है जिन जो जन्नत के वारिस है, ये वो लोग है जो जन्नत के वारिस है, कैसे वारिस है, हुफिया खालिदुन, हमेशा हमेशा इसमें रहेंगे। सरकार सल्लल्लाहु अलैहि वसल्लम के किरदार पाक के मुताबिक जब अर्ज की गई तो यही सूरह मोमिनून की आयत करीमा का भी रिवायत में मिलता है कि क्या तुमने ये ना पढ़ा, क्योंकि यहाँ तक फरमाया कि कुरान खुद अखलाक करीमा है, यानी सरकार सल्लल्लाहु अलैहि वसल्लम के अखलाक करीमा कुरान ही तो है। तो ये जो किरदार की दुरुस्ती है इसमें अगर अब आइए हम आपस की गुफ्तगू करें, अब हमें ऐसी जगह उठना बैठना, इमाम के एक अपने उसूल हैं, उलमा के अपने उसूल हैं, पब्लिक फिगर के जो लोग होते हैं जो फेम पर्सनैलिटीज होती हैं उनके एक अपने उसूल हैं, एक आम आदमी को भी अपने किरदार की हिफाजत करनी पड़ती है। लोगों की निगाहें जो है ना वो आप पर लगती हैं। मैं उन लोगों को इस वक्त मैं एड्रेस कर रहा हूँ जो अमूमन ये कहते हैं भाई आप अपने को नहीं किसी की परवाह यार, जो सही है सही, जो हमको सही लगता हम करते हैं, जो हमको सही नहीं लगता नहीं करते। आपका सही और आपका गलत होना ये ज्यादा मैटर नहीं करता, मैटर करता है कि आपके बारे में लोग क्या सोच रहे हैं, आप क्या ऐसी चीज करने जा रहे हैं जो लोगों को आपके ताल्लुक से बदगुमानी या बदजनी की तरफ लेके जाती है। वो आपको उस जगह देखना नहीं चाहते जहाँ बैठे हुए हैं, आपको वो काम करते। एक आम आदमी सिगरेट पीता है, सिगरेट नाजायज तो हराम नहीं है, लेकिन एक आम आदमी सिगरेट पीता है उसको कोई बुरा भला नहीं कहता, लेकिन जब एक मजहबी वजाकता वाला शख्स किसी को कोई सिगरेट पीते देखता है तो लोग उसके बारे में बात करते हैं। एक आम आदमी पान की पिचकारी कहीं फेंक देता है गलत है, बद अखलाकी है, बहुत सारे उसमें मसाइल हैं, लेकिन लोग उसके ऊपर कॉमेंट नहीं करेंगे। लेकिन एक इमाम साहब मस्जिद के जाए और मतलब के पान की पिचकारी कहीं मार दें तो फिर तो कौम भी से जो करेगी वो करेगी ना। तो ये होता है कि हमारे ताल्लुक से, हमारी औलाद के ताल्लुक से, हमारे घर के ताल्लुक से, हमारे माल असबाब के ताल्लुक से। आप देखिए कि कितने ऐसी जगहें होती है जहां पर जब एक पब्लिक फिगर को, एक पब्लिक पर्सनालिटी को लाते हैं तो उसकी बहुत सारी चीजें डिक्लेयर्ड होती हैं कि भाई बताएं क्या है क्या नहीं है, ताकि लोग आप पर उंगली ना उठाएं पैसों के ताल्लुक से, अपनी चीजों के ताल्लुक से, अपने काम काज के ताल्लुक से। मैं इस मामले में बहुत ही मेरे लिए मॉडल बनते हैं और मैं जिनकी सीरत से देता हूँ रहनुमाई, वो मेरे अमीर सुन्नत की जात है, पीर मुर्शिद की जात। मैंने देखा है कि यानी कहीं आप मतलब के पहुंचे और पहुंचने भी अगर आप मतलब वक्त आगे पीछे हो, हमें पता है कि एक उम्र भी है और तबई आजार भी होते हैं, इश्यूज भी होते हैं। आप वजातें करते हैं, फला काम वजात करेंगे, फला हुआ तो वजात करेंगे, ये हुआ तो वजात करेंगे, भाई अच्छा कभी बोलते हैं इतनी वजात की क्या जरूरत है। लेकिन अगर गौर करें तो वजात की जरूरत है। एक किताब में मैंने पढ़ा था कि अपनी किरदार में ऐसी खिड़की खुली नहीं रखनी चाहिए जिससे लोग तुम्हारे अंदर झांक कर बुराई तलाश कर लें। और दूसरी एक जगह मैंने बड़ी प्यारी बात पढ़ी थी, अपना सीना दूसरों के लिए पाक रखना है ना, इसी तरह दूसरों के सीने को अपने लिए भी पाक रखो। जिस तरह बदगुमानी से बचना जरूरी है ना, इस तरह उस कामों से बचना भी जरूरी है जिससे लोग तुम्हारे बारे में बदगुमानी करें। तो यूं अगर हम किरदार को देखते हैं तो घर में, घर के बाहर, अब घर में मतलब कि चीखो पुकार की आवाज आ रही है तो अब बोले कि यार अगले को क्या जरूरत है, अब आराम से बात करें भाई जी, अब चीख कर बातें करेंगे और इस तरह की चीजें करेंगे तो लोग देखेंगे सुनेंगे और फिर उस पर कॉमेंट करेंगे, अगर से नहीं करना चाहिए मगर करेंगे।
आपको लगता नहीं है कि आप इन बातों से बहुत रिस्ट्रिक्शन लगा रहे हैं और जिंदगी को बहुत रिस्ट्रिक्टेड बना रहे हैं? जितनी चीजें आप पीछे से बयान करते चले आ रहे हैं इसमें आपको लगता नहीं कि आप रिस्ट्रिक्शन बहुत लगा रहे हैं?
रिस्ट्रिक्शन नहीं लगा रहा, ये दुनिया में ऐसा हो रहा होता है। आप अपने किरदार को साफ रखने के लिए यानी आप जिस तरह आप अपने पैसों को बचाने के लिए कितनी रिस्ट्रिक्शन लगाते हैं, तो मतलब पैसा तो आने जाने शे है लेकिन एक बार आज इज्जत चली जाती है ना दोबारा उसको लौटाना इतना आसान नहीं है, ये आपको पता होना चाहिए। अल्लाह ताला हमारे ऐबों को दुनिया में भी छुपाए, आखिरत में भी छुपाए, और उसी ने हमारे ऐबों को छुपाया हुआ है। लेकिन हकीकत है मेरे प्यारे साहब भाई, बाज़ औक़ात इंसान के वो काम जाहिर हो जाते हैं फिर वो तोबा करके हो सकता है वली तो बन जाएगा मगर लोग उसको माफ नहीं करते। लोगों का दिमाग बड़ा अजीब होता है। खैर वो अब अल्लाह की मर्जी है कि उसकी उस जिल्लत को कब इज्जतों में बदल दे और वो कादिर मुतलक है किसकी इज्जत को जिल्लत में बदल दे। रातों रात बंदे को इज्जत भी मिल जाती है, रातों रात बंदे को जिल्लत भी मिल जाती है। तो बंदे को हर वक्त अपने रब से डरना चाहिए और अपने आप को उन कामों से बचाना चाहिए जिनसे उसके किरदार पर उंगली उठे। और हम मुसलमान हैं, हमारे बुजुर्गों ने अपने किरदार के जरिए दीन को फैलाया, अपने किरदार के जरिए मुसलमान किया। आप मुझे किरदार की आप बात करें, मेरे आका इमाम आजम रहमतुल्लाह ताला अलैह तशरीफ ले जा रहे हैं, ठोकर लगी, कीचड़ थी, किसी के दीवार पर छींटे गिरे कीचड़ के, अब आप उसकी दीवार पर खड़े हुए, अब सोच रहे हैं अब कीचड़ साफ करता हूं तो मिट्टी गिरती है और अगर रहने देता हूं तो दीवार खराब रहती है। अब इसी गौर व फिक्र में आप मसरूफ हैं, ऐसे में जिसका घर था वो आ जाता है, वो गैर मुस्लिम था, اس نے امام اعظم سے قرضہ لیا تھا, اس کو ایک امام اعظم قرضہ وصول کرنے کے لیے تشریف لائے, وہ آ کر اپنی عذر پیش کرنے لگا, معذرتیں کرنے لگا. تو آپ نے فرمایا پہلے یہ بتاؤ کہ اب اس کا کیا کروں کہ آپ کی دیوار پر کیچڑ لگ گئی ہے, اب کیچڑ صاف کرتا ہوں تو مٹی گرتی ہے اور نہیں کرتا ہوں تو دیوار گندی رہتی ہے, تو اب کیا کروں. وہ دیکھ کر پریش حیران کہ یہ مسلمانوں کے امام, میں سمجھا قرضہ وصول کرنے کے لیے ہیں, یہ تو کچھ اور ہی معاملہ ہے. اب آپ کا کردار دیکھیے, اب یہاں صرف کردار کی بات ہے نا, حقوق العباد کردار کی بات ہو رہی ہے. وہ اس کردار کا اثر دیکھیے دل پر کیا ہوا. وہ کہتا ہے کہ امام دیوار کا کیچڑ بعد میں صاف کیجیے گا, پہلے میں اندر کا کیچڑ صاف کریں, اور وہ کلیمہ پڑھ کے مسلمان ہو گیا. اب سوچئے ہمارے بزرگوں کے کردار دیکھیے. حضرت بایزید بستامی علیہ رحمہ کا چراغ پڑوسی کے گھر میں جاتا جو غیر مسلم تھا, اس کا بچہ اندھیرے میں روتا تھا, اور آپ اپنا چراغ بھیجتے تھے کہ تاکہ وہ بچہ جو اندھیرے میں رو رہا ہے وہ اجالے میں چپ ہو جائے گا. اس کے ماں باپ نے آپس میں گفتگو کی کہ یہ مسلمانوں کے بڑے ہیں, ان کے گھر کی روشنی ہمارے گھر میں آ رہی ہے اور ہمارا بچہ چپ ہو جاتا ہے, تو اگر یہ جس ایمان کا نور رکھتے ہیں وہ ایمان کا نور ہی نام لے لیں, مطلب ایمان کے نور سے ہم بھی اپنے آپ کو منور کر لیں. وہ آپ کا کردار دے کر مسلمان ہو گئے. یہ مسلمانوں کے کردار ہمارے لیے تو کردار کی بات ہو رہی ہے, مطلب کہ غصہ پینے والے, درگزر کرنے والے, نیک لوگ اللہ کو پیارے ہیں. تو میرے پیارے اسلامی بھائیو, یہ جو کردار ہے جو رسول پاک صلی اللہ علیہ وسلم کی تعلیمات سے ہمیں ملتا ہے, کردار ہونا چاہیے. اور رسول پاک صلی اللہ علیہ وسلم نے جس طرح خود کو پیش کیا, اور جس طرح آپ دیکھیں فاروق اعظم رضی اللہ تعالیٰ عنہ, لبا جبا, کسی کا اٹھ کر سوال کرنا اور آپ کا واضح کرنا, اس پوری روایت کو میں نے پڑھا ہے. آپ نے جو خطبہ ارشاد فرمایا نا سید عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ, اس میں تھا کہ میری بات سنو اطاعت کرو, اس پر ایک شخص کھڑے ہوتے اور اس پر یہ کلام کرتے ہیں کہ آپ کا جبہ لمبا تھا, کیسے ہوا, کپڑا کہاں سے آیا, پھر آپ اپنے بیٹے کو بلاتے ہیں, وہ وضاحتیں کرتے ہیں, پھر آپ کہتے ہیں اس طرح جبہ لمبا ہوا. اس کے بعد وہ جنہوں نے سوال کیا تھا کہتے ہیں کہ جی اب فرمائیے, سنیں گے بھی اطاعت بھی کریں گے.
سبحان اللہ,
یہ بہت میٹر کرتا ہے, کردار بہت میٹر کرتا ہے. جس کو اللہ تعالیٰ نے عزت دی ہے نا, شہرت دی ہے, تو اس کی ایک کوسٹ ہے, شہرت کی کاسٹ ہے. آپ کو جو اسٹیٹس ملے اس کی کاسٹ ہے جو پیمنٹ کرنی پڑتی ہے. آپ کو بہت سارے کام چھوڑنے پڑتے ہیں جس کے کرنے کا آپ کا دل کرتا ہے, کہ عام آدمی کر آپ نہیں کر سکتے کیونکہ اللہ نے مقام اور اسٹیٹس دیا ہوا ہے. آپ کو ایک عزت, اس کی کاسٹ پیمنٹ کرنی پڑتی ہے. کئی چیز ایسی ہوتی ہے جو آپ نے نہیں کی ہوتی اور آپ کے بارے میں چل پڑتی ہے, پھر آپ کو صبر کرنا پڑتا ہے, کاسٹ پیمنٹ کرنی پڑتی ہے. چیزیں یہ اپنی قیمت مانگتی ہیں, اور عام آدمی کو بھی اس معاملے میں غور کرنا چاہیے اور اپنی کردار کی حفاظت کی اس کو سوچ رکھنی چاہیے. اسپیشلی میری بچیاں, اسلامی بہنیں, ان کو بہت زیادہ احتیاط کرنی چاہیے کہ کردار پر بات آنے میں دیر نہیں لگتی. اور آج کل سوشل میڈیا کا دور ہے. اچھا میں دیکھ رہا ہوں, اگر میں گھر کی ایک بات گھریلو جو ناظرین دیکھ رہے ہوتے ہیں, میں نے ایک چند ایک جگہ پر ایک منظر دیکھے, وہ میں آپ کے ساتھ شیئر کر رہا ہوں. میں کہیں گیا تھا تو میں نے دیکھا کہ ایک چھوٹا بچہ, اس کے ہاتھ میں موبائل ہے اور اسے کیمرہ کھولا ہوا ہے, اور کیمرے میں وہ اب مطلب اتنا تھا کہ کیمرہ کھول کر وہ مووی بنا سکتا ہے اور امیج لے سکتا ہے, وہ میں نے دیکھا. اچھا اب چونکہ کئی موبائل ایسے جن میں سیم میں ہی نیٹ موجود ہے, ٹھیک ہے, اب وہ بچہ جو یہ کر رہا ہے تو ممکن ہے کہ وہ اس کو سینڈ بھی کر دے. اب آپ سوچئے کہ اللہ نہ کرے آپ کے بچے یا آپ کی بچی نے کوئی, اب اس کو تو پتہ ہی کوئی نہیں ہے نا کہ یہ مووی بھیجنی چاہیے کہ نہیں دینی چاہیے. وہ تو دیکھ رہا ہے میرے امی ابو کے موبائل میں اتنی ساری تصویریں, اتنی ساری امیجز ہیں, اتنی ساری ویڈیوز ہیں, اس کو دیکھ, یہ تو کرا ہوا ہے تو صحیح ہے, اگر غلط ہوتا تو اس کو یہ تو تمیز نہیں ہے نا کہ کیا صحیح ہے کیا غلط ہے, کون سی فوٹو دینی ہے نہیں دینی, کون سی امیج دینی, اس کو اب وہ اس کا وہ ابھی وہ لیول نہیں ہے. مگر وہ اتنا ضرور سمجھ رہا ہے کہ ہمارے گھر میں مووی بنتی ہے, میری بنتی ہے, بچے کو میری بنتی ہے, میں جو بھی کرتا ہوں اس کو وائرل کر دیا جاتا ہے, گروپس میں ڈال دیا جاتا ہے, اس کو اتنی سمجھ ہے. تو وہ آپ کی مووی بنا کر گروپ میں ڈال دے گا یا آپ کی بنا کر وائرل کر دے گا, جو کوئی پیج پر ہی دے دے گا, تو پھر گئے. اب ہم وضاحتیں کرتے رہے ہیں, خدا نہ خاصا کس किसकी अम्मी की किस अंदाज पर वीडियो इमेज आ जाए, किसके बाप की किस अंदाज पर, किसी की बहन की किस अंदाज पर वीडियो इमेज आ जाए। कभी आपने सोचा ये कितना बड़ा आपने अपने बच्चे के हाथ में वो दे दिया है। अच्छा मैं बाकायदा मैंने कहा यार ये क्या कर रहे हैं बच्चे, जब बैठा था वहां बोलने की गुंजाइश थी तो वो हाँ हाँ मैंने कहा अब ये देखिए इससे मूवी बनाई है, तो तस्वीर ली है बच्चे ने, तस्वीर बच्चे ने मूवी ली है, ठीक है। मैंने कहा ये अल्लाह ना करे कहीं बटन वटन दब गया वायरल हो गया। अच्छा खुदा ना खास्ता बच्चे की हाथ से वही चीज वायरल हो गई जो आपने अपने मोबाइल में तो रखी है मगर आप किसी को देना नहीं चाहते, कोई ऑडियो ही आपकी बच्चे के हाथ से मिसाल के तौर पर अल्लाह ना करे कहीं फॉरवर्ड हो गई, सोचा है आपने कर क्या रहे हैं, खुदा ना खास्ता ऐसा ना हो कि कोई ऐसी चीज चली जाए। अच्छा अब आप बात में मसरूफ है, बच्चे के हाथ में मोबाइल है, बच्चे ने कॉल लगा दी किसी को और आपकी सारी बातें जा रही हैं, फिर क्या करेंगे? यानी ये वो चीजें जो आपके किरदार को बुरी तरह डैमेज कर सकती है, ये लीकेज है। जैसे पानी के टैंक के अंदर का लीकेज हो तो पानी कहां से टिकेगा, ये लीकेज है। अपने मोबाइल में अव्वल तो वो चीज ही ना रखें, मेरी तो दरखास्त यही होगी आपसे, अपने मोबाइल को आप, क्योंकि मोबाइल चोरी हो जाते हैं, मोबाइल गुम हो जाते हैं, मोबाइल में ऐसी कोई चीज हो ही ना। आप बोलेगा सेफ करना है तो मेरा इसमें दरखास्त है अगर सेफ ही करना है तो आप ईमेल में सेफ करें, मोबाइल खुदा ना करता कि चला गया है चोरी हो जाए जाया हो जाए तो आपकी गैलरी में जाकर कोई आपकी इमेजेस तो नहीं खोलेगा। बोले पासवर्ड है, मोबाइल का पासवर्ड खुलने में देर कितनी लगती है, अब तो ब्लॉक भी हो जाते तो ब्लॉक भी खुल जाते हैं, चोर की 14 नजरें। तो ये जो चीजें हमारे हम जो कर रहे हैं, हम ये टेक्नोलॉजी को यूज तो कर रहे हैं मगर इसके जरिए पहुंचने वाले नुकसान आता। अच्छा बाद वक्त मेरी नॉलेज के मुताबिक अगर मैं गलत नहीं हूं तो कई एप्लीकेशन और सॉफ्टवेयर ऐसे हैं जो आपसे एक्सेस मांग रहे होते हैं और उनको हम एक्सेस दे दिया जाए कि वो हम आपकी गैलरी में और आपके उसके अंदर टांग झांक कर सकें, ये हमने दिया है इनको, वो आप उस पर क्लेम नहीं कर सकते क्योंकि आपने उसको एक्सेस ऑफिशियली दिया है, क्योंकि वो जितनी टर्म्स एंड कंडीशन आई हुई लिखी हुई हम तो नीचे एग्री दबाते हैं और आगे बढ़ जाते हैं, एग्री एग्री एग्री, वो किस चीज को एग्री कर रहे हो भैया,
अलाउ अलाउ
अलाउ अलाउ करके कह के अलाउ 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 में तो फिर जो लाव लाव हो जाएगा ना मसला हो जाएगा। अब ये जो बातें मैंने आपको दरखास्त की हैं, अब अच्छा अब बच्चियां खुद अपनी वीडियोस बनाकर डाल रही हैं, अपनी अपनी फोटो बनाकर डाल रही हैं, तो ये जो चीजें हैं मैं अपनी बच्चियों से मदनी बेटियों से अपनी इस्लामी बहनों से ख्वातीन वगैरह सबसे दरखास्त करता हूँ, ज्यादा नाजुक हैं आप। आला हज़रत इमाम अहले सुन्नत बच्चियों को शीशी फरमाते हैं, कांच की शीशी है, ठोकर से टूट जाती है, बल्कि मतलब यूं समझे कि फक से आग लगी, जैसे माचिस को फक से आग लग जाती है, आग लग जाती है। आपको ज्यादा अपने आप को बचाने की कोशिश करनी है और इस मोबाइल से आपने पढ़ा होगा किप डिस्टेंस, फासला रखिए मोबाइल के साथ, आप किप डिस्टेंस मोबाइल से फासला रखिए, इंतिया जरूरत के वक्त घर के मर्द हजरात के लिए या जो भी है, मैं इस्लाम बिजनेस को यही दरख्वास्त करूंगा कि आप इससे दूर रहेंगे तो इंशाल्लाह आपकी दुनिया और आखरत को ज्यादा फायदा है, ये मेरी आपसे दरख्वास्त है। अब मैं दरख्वास्त ही कर सकता हूँ, अपनी सोच को आप मुसलत कहाँ कर सकते हैं कहाँ नहीं कर सकते वो एक अलग टॉपिक है, तो मेरी दरख्वास्त यही है। तो अपने किरदार को बचाने के लिए हमको सोचना है, जिस तरह आप अपने घर का दरवाजा बंद रखते हैं कि कोई चोर ना आ जाए, तो अपने किरदार को भी इस तरह बंद रखें कि कोई अंदर में झांक कर आपकी कोई चीज चुरा कर ना ले जाए, बहुत एहतियात करनी है बोलने में, मैसेजेस के अंदर, इमेजेस के अंदर, टेक्स्ट के अंदर, फलां के अंदर, फलां के अंदर, आने में, जाने में, उठने में, बैठने में, फिर अपना आप गेटअप देखें, आप अपनी स्टेटस देखें, आप अपनी पोजिशन देखें, आपसे लोग क्या एक्सपेक्ट करते हैं, क्या वर्ड एक्सपेक्ट करते हैं, क्या जुमला एक्सपेक्ट करते हैं। मैं एक जगह बैठा था, आपस की ही कुछ मुशावरत का ही सिलसिला था, तो एक इस्लामिक भाई ने एक वर्ड यूज किया, उसको बाकायदा मेरे लोगों का रिएक्शन देखा, वो उस इस्लामी भाई से ये वर्ड एक्सपेक्ट नहीं करते थे कि यार ये एक बाजारी वर्ड था, वो ये वर्ड नहीं एक्सपेक्ट करते थे। एक तो एक आदमी को मतलब पता नहीं होता और आदमी बोल देता है वर्ड इंग्लिश का हो या कोई ऐसा हो, उसकी अपनी लैंग्वेज नहीं है तो यार आप ये वर्ड बोल दें, मगर वो वर्ड बिल्कुल एक वाज़े वर्ड है, वो नहीं बोलना चाहिए था, उसको एक्सपेक्ट ही नहीं किया जाता कि यार ये वर्ड बोलेगा, वो बाद वक्त आदमी बोल देता है। अच्छा चार आदमी को पता होता है कि यार ये वर्ड तो फना फिल्म का था, फना ड्रामे का था, फना इसका था, तो फिर वो भी पकड़ा जाता है कि यार लगता है देखता देखता तो नहीं है, کیا کرتا ہے. سینات خانوں کو عموماً ہم درخواست کرتے ہیں کہ گانوں کی طرزوں سے بچیں. اس میں کیا تہمت لگتی ہے نا کہ خدا نہ خاصا گانا سنتا ونتا تو نہیں ہے. ہو سکتا ہے اس نے سنا نہ ہو اور اس کو اس کی طرز ہی ڈائریکٹ مل گئی اور اس طرز کو ہی لے کر چل رہا ہو. وہ سننے والا بھی جھوم رہا ہے, بولنے والا بھی جھوم رہا ہے, اور سامنے والا سوچ رہا ہے کہ بھائی یار اس کی دونوں کو کیا ہو گیا ہے. تو بعض اوقات, لیکن یہ ضروری نہیں ہے کہ جو نعت خوان اس یہ پڑھ رہا ہے اس نے وہ گانا اس کو پتہ ہو کہ گانے کی طرز ہے. لیکن اگر اس کو پتہ ہے کہ طرز گانے کی ہے تو میری نعت خوانوں سے یہ درخواست ہوتی ہے اور کرنی بھی چاہیے, اور یہ ہم کہتے بھی رہتے ہیں کہ اس طرز سے خود کو بچائیں نہ کریں. تو یوں بہت ساری چیزیں, یہ بہت بڑا ٹاپک ہے اگر ہم اس کو لے کر چلیں. آئی تھنک کہ اگر ہم اس کو کورس لینا بھی شروع کریں نا, کردار کو بچانا, کردار کو درست رکھنا اور اپنے کردار کو تہمت سے بچانا, باتوں سے بچانا اور انگلی سے بچانا, یعنی ایسے لباس کو بھی منع کیا گیا جس پر تم پر انگلی سے اشارہ کیا جائے نا. تو یہ کئی پورا بہت گہرا ٹاپک ہے کردار, خود کریکٹر. اچھا پوری دنیا میں کریکٹر بلڈنگ پر کام ہو رہا ہے, کریکٹر بلڈنگ پر ورکشاپ ہو رہے ہیں, کریکٹر بلڈنگ پر موٹیویشن اسپیچز ہو رہی ہیں, کریکٹر بلڈنگ پر بکس لکھی جا رہی ہیں. یہ جتنی کریکٹر بلڈنگ پر کام ہو رہا ہے, اگر یہ صرف صرف ایک کردار مبارک کو پڑھ لینا سارے کردار سنور جائیں گے. ایک کردار کو پڑھنا ہے, وہ کردار پاک میرے مصطفیٰ کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ہے. انہوں نے جس طرح ہمیں کرنے کا حکم فرمایا ہم کریں, جن چیزوں سے بچنے کا حکم فرما بچیں, انشاءاللہ تعالیٰ کردار مدینہ مدینہ ہو جائے.
اعلی حضرت نے لکھا نا جی, جن کے آنے سے روشن زمانہ ہوا اس چمک والی رنگت پہ لاکھوں سلام. چاہے رنگت دیکھی جائے, چاہے الفاظ دیکھے جائیں, چاہے تعلیمات دیکھی جائیں, زمانے کو روشن بھی کیا ہے اور ایسا ایسا بنایا ہے کہ جو اس کو اپنائے گا وہ با عزت بن جائے گا, یعنی عزت دار بنے گا, اسلام کی دی ہوئی تعلیمات پر عمل کرتا جائے گا.
عزت ہے ہی وہی,
سبحان اللہ,
عزت ہے ہی وہی. اسلام و دین کی تعلیمات میں ہی عزت ہے. جو ان سے پھرا وہ مطلب وہ خود ہی اپنی عزت کو اس نے خود ہی داؤ پر لگا دیا ہے. تو اللہ کی رحمت ہے, ہمیں مہلت ملتی ہے, ہمیں موقع مل رہا ہے اور ہمارے کردار پر سمجھے کہ رحمت عالم صلی اللہ علیہ وسلم کی رحمت کی چادر ہے اور عیب چھپے ہوئے ہیں. آج جو عیب کسی پر نہیں کھلنے دیتے, کب وہ چاہیں گے میری حشر میں رسوائی ہو.
آج جو عیب کسی پر نہیں کھلنے دیتے, کب وہ چاہیں گے میری حشر میں رسوائی ہو, کب وہ چاہیں گے میری حشر میں رسوائی ہو. تیرے عیبوں پہ ڈال کر پردہ مجھ کو اچھوں میں ڈال رکھا ہے, آج جو عیب کسی پر نہیں کھلنے دیتے, کب وہ چاہیں گے میری حشر میں رسوائی ہو.
اس میں میں خاص ان اسلامی بھائیوں سے میں درخواست کروں گا کہ جنہیں اللہ نے عزت دی ہے, مقام دیا ہے, مذہبی پہچان ہے, عاشقان رسول سے میں درخواست کرنے جا رہا ہوں. دیکھیے سفید چادر پر چھوٹا سا بھی کالا نشان جو ہے نا دور سے نظر آتا ہے, لہذا یہ زیادہ احتیاط کرنے کی ضرورت ہے. یہ بہت ضروری ہے کہ یہ کوئی ایسی, میں دفعہ امیر سنت کو یہ پریکٹیکل کرتے دیکھا کہ آپ نے جب کھڑے ہو کر پانی پیا تو دیکھنے والوں کو بھی آپ نے کہا کہ یہ زمزم ہے, میں کھڑے ہو کر پی رہا ہوں. نہیں, آپ کے بارے میں یہ تصور نہیں ہے کہ آپ کھڑے ہو کر پانی پئیں گے, کہ بیٹھ کے پانی پینا سنت ہے اور آپ سنتوں کے داعی ہیں, سنتوں پر عمل کرنے کی آپ بہت زبردست دعوت دیتے ہیں. लेकिन चूंकि जमजम शरीफ खड़े होकर पीना चाहिए, ज्यादा आप जब खड़े होकर जमजम शरीफ पी रहे थे तो आपने बाकायदा ये वजाहत की कि मैं जमजम शरीफ पी रहा हूँ। ये प्रैक्टिकल चीज होती है, तो हमें ज्यादा अपने आप को बचाने की जरूरत होती है। इमाम आजम रहमतुल्लाह ताला अलैह कहीं तशरीफ ले जा रहे थे तो एक फिसलन सी थी, एक बच्चा कूदता हुआ जा रहा था। वो जो बच्चे तो बच्चे होते हैं, तो आपने इरशाद फरमाया कि बेटा संभल के चलो फिसल जाओगे। बच्चा बच्चा होता है, बच्चे ने बड़ी उम्दा बात की कि कहा इमाम आप संभलिएगा, मैं फिसला तो मैं फिसला, आप फिसले तो उम्मत फिसल जाएगी। तो ये जो मतलब ये समझाने के लिए कि ये जो बड़े होते हैं ना, इसमें घर के भी बड़े होते हैं, वालिद होते हैं, वालिदा होती है, दादा होते हैं, नाना होते हैं, नानी होती है, यानी घर के भी बड़े होते हैं। उनका मिजाज भी लाउबाली किस्म का नहीं होना चाहिए, उनको ये समझना चाहिए कि फैमिली में भी ग्रेडिंग होती है। जैसे लोग ना जॉब करते गवर्नमेंट जॉब में, आज 19 ग्रेड के 20 ग्रेड के, तो जो जितने ग्रेड बढ़ते हैं इतनी रिस्पॉन्सिबिलिटी बढ़ जाती है। आज आप लड़के हैं ना, कल आप शौहर बनेंगे, आज बेटे हैं कल शौहर बनेंगे, शौहर के बाद वालिद बनेंगे, वालिद के बाद आप ससुर बनते हैं, नाना बनते हैं, दादा बनते हैं, भाई पूरी एक जैसे जैसे आपकी ये फैमिली रिलेशन या ये फैमिली का जो एक रिश्ता है उसकी आपकी ग्रेडिंग बढ़ती चली जा रही है और आपका स्टेटस बढ़ता चला जा रहा है और फैमिली में आप एक मतलब कि एक मकाम पर, एक बड़े मकाम पर फाइज होते चले जाते हैं, उसी तरह आपको और हमको अपनी इस मकाम का एहसास होना बहुत जरूरी है और उसके मुताबिक बात हो, उसके मुताबिक काम हो, उसके मुताबिक अपना किरदार होना चाहिए। क्योंकि वो बड़ा नोटिस किया जाता है कि यार जब ये कर रहे हैं तो फिर हमें क्या हर्ज है करने में, फिर ये शे मिल जाती है ना, लोग बेबाक हो जाते हैं। तो मैंने कहा ये भी मैं अर्ज कर दूं कि इसको बहुत ये भी समझने की हमें जरूरत है।
मैं एक और पॉइंट भी देना चाह रहा हूँ, इसको भी क्लियर होना जरूरी है। अगर हम किसी ऐसे बंदे को देख रहे हैं जिसकी एक रिलीजियस शिनाख्त है या वो अच्छी बातें करता है, उसको हम अगर कोई ऐसा काम करते हुए देख रहे हैं कि जो दुरुस्त नहीं है, जो उसको नहीं करना चाहिए, तो क्या उस काम को दलील बनाकर मुझे गलत काम करने की इजाजत मिलेगी या मुझे वही एग्जाम्पल सेट करने की इजाजत मिलेगी?
कभी भी इस तरह होता नहीं है, ना होना चाहिए, बल्कि जो गलती है वो गलती ही है चाहे वो कोई भी करे, ठीक है ना। और यकीनन इसको कभी दलील नहीं बनाया जाएगा, लेकिन अब असल में बाजों की तबीयत में ही खराबी होती है, मिजाज में खराबी होती है, उनको समझे कि एक बेस चाहिए होती है किसी गलत काम के करने की। कभी आपको मुझे कहेगा मैं कहूँगा मैंने फलां को करते देखा था, जबकि वो ये बात जानता है कि ये काम दुरुस्त नहीं है। अगर उसने भी क्या है,
गलती किया है
सही। लेकिन चूंकि उसको अपनी गलती के लिए कोई दलील चाहिए थी,
ढाल चाहिए,
तो उसने वो गलत ढाल ले ली। मगर वो ढाल क्या थी, कागज के ढाल थोड़ी को ढाल होती है, वो तो फट जाती है, ठीक है ना, देखो ढाल थोड़ी होती है। लेकिन जो हमने तो स्टार्ट ही सरकार सल्लल्लाहु अलैहि वसल्लम की किरदार मुबारक सीरत मुबारक से लिया है और उसमें हमारे लिए मैसेज है। हम किसी के भी किरदार को रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के इरशादात की रोशनी में देखते हैं ना, आका सल्लल्लाहु अलैहि वसल्लम के किरदार और इरशादात की एक रोशनी है जिसमें हम मतलब के इन चीजों को देखा करते हैं और वहाँ हमारे सामने वो चीजें डिक्लेयर हो जाती है कि ये सही है या
गलत है।
तो हमारा जो असल मियार है वो तो कुरान और हदीस और रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की सीरत, और आका सल्लल्लाहु अलैहि वसल्लम ने अपने सहाबाए कराम को हमारे लिए मॉडल बनाया, किसी एक की पैरवी कर लो हिदायत पा जाओगे। अहले बैत को मॉडल बनाया कि मैं अपने बाद अहले बैत को छोड़े जा रहा हूँ, कुरान को छोड़े जा रहा हूँ। तो ये हमारे लिए ये सारे मतलब के चीजें हैं, कुरान है, अहले बैत है, हदीस है, सीरत सहाबा है, सीरत रसूल है सल्लल्लाहु अलैहि वसल्लम। और इस पर अगर बंदा गौर करे तो उसकी जिंदगी के लिए इसको फैसले करना और सही और गलत की तमीज करना इसके लिए इतना मुश्किल नहीं होगा। लेकिन अब नफ्स ही हमारा शरीर हो और नफ्स ही शरारत चाहता हो, नफ्स ही खराबियां चाहता हो, तो फिर इसी तरह की भी चीजें बंदा ढूंढ रहा होता है, ये प्रॉब्लम हो जाती
है। इस पर हदीस पाक भी है, हुजूर नबी करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम ने इस पर जो है वो इरशाद फरमाया है, खुशखबरी है उनके लिए जिसे अल्लाह ताला ने खैर की चाबी और शर के लिए ताला बनाया है, और हलाकत है उसके लिए जिसे शर की चाबी और खैर के लिए ताला बनाया है। तो बंदा ये गौर करे अपने आप पर कि हमारी तरफ से क्या खैर जा रहा है या शर जा रहा है।
बस ये तालीमत हों प्रॉपर, सब हमारे यहाँ मसला ये है कि तालीम तो फिर भी कहीं ना कहीं आपको मिल जाती है, तो बड़ा प्रॉब्लम है ना वो तरबियत का है। अगर तालीम के साथ साथ तरबियत दुरुस्त हो ना
जी,
और ये दोनों मिला दी जाए, यूं समझ दवाई के साथ साथ परहेज बहुत जरूरी है। बंदा दवाई ले परहेज ना करे तो उसके दवाई का उसका असर नहीं होगा। तालीम के साथ तरबियत ऐसी है जैसे दवाई के साथ परहेज जरूरी है। सिर्फ दवाई लेता रहे परहेज ना करे तो दवाई भी असर नहीं करती, दवाई का रिएक्शन हो जाता है। अब आपका गला खराब है, डॉक्टर ने आपको दवाई तो दे दी और दवाई भी आपको 250-500 मिलीग्राम की दी है, जनाब गला सही हो जाएगा। और अब आप गला आप दवाई तो खा रहे हैं, ठंडी बोतल भी पी रहे हैं, मिर्च मसाले भी खा रहे हैं, जो आइसक्रीम भी खा रहे हैं, जो मना है वो सब कुछ कर रहे हैं।
ऐसे ऐसा एक बात बताए, थोड़ी दूसरी बात हो जाएगी लेकिन ये भी बता ही दे, सुना है कि ठंड के मौसम में आइसक्रीम खाने का अपना ही मजा है, आप इत्तेफाक करेंगे?
आइसक्रीम खाने का तो अपना मजा है, चाहे ठंड में खाएं या गर्मी में खाएं, आइसक्रीम के एक अपना लुत्फ है। लेकिन आइसक्रीम को हम शुगर बमी कहते हैं, बचेंगे तो इंशाल्लाह फायदा होगा।
परहेज
तो मैं परहेज के ताल्लुक से ये दरख्वास्त कर रहा था कि दवाई लें और परहेज ना करें तो डेफिनेटली ये दवाई जो है ना उसका रिएक्शन होगा। और फिर आप भले ला कहेंगे डॉक्टर साहब दवाई तो ले रहा हूँ गला सही नहीं हो रहा था, डॉक्टर साहब बोलेंगे अभी तुम और भी दे देता हूँ ले लो और दवाइयाँ, मगर अब जो परहेज करनी है वो तो तालीम के साथ तरबियत इतनी ही जरूरी है, बल्कि इससे ज्यादा जरूरी है जितनी जरूरी दवाई के साथ परहेज है। बल्कि बाज औकात इंसान अगर दवाई ना ले और सिर्फ परहेज कर लेना तब भी इलाज हो जाता है। ये तजर्बे की बात है कि दवाई के साथ परहेज ना हो तो दवाई का असर नहीं हो पड़ता, लेकिन अगर दवाई ना ले और सिर्फ परहेज भी कर लेना तो समटाइम बिगर दवाई के परहेज ही उसको शिफा दे देती है। तो तरबियत इतनी जरूरी जितनी परहेज जरूरी है। कि तालीम बादों का ना भी हो अगर तरबियत सही है ना तो बंदा कई तालीम याफ्ता लोगों से आगे निकल जाता है। परहेज बहुत जरूरी है, इसी तरह तरबियत बहुत जरूरी है। अल्लाह पाक हमें इसको समझने की तौफीक अता फरमा।
आमदे मुस्तफा हुई रोशन जमाना हो गया जिसके हुए।